This audio is brought to you by MuslimCentral.com.
Bismillah, salatu wassalamu ala rasulillah wa ala alihi wa sahbihi ajma'in. Assalamu alaikum, ma'am.
Wa alaikum assalam.
How's your weekend? We had a good bit of time off. That's okay. We did 15. 15 kiya humne mahine mein. Maybe by tomorrow, 16 ho jayenge. So we're above 50% average. It's not bad. I'll take it's a good score for that. And some people, my friends, are like, it's really bad. I was like, no, it's not that bad. It's okay. It's okay. So good for first innings. बदले के बारे में किसी ने पूछा था तो वो सवाल पहले आप पढ़ लें फिर उसके बाद कुछ बात करते हैं।
बाज़ औक़ात ऐसा मालूम होता है कि लोग ज्यादती और गुनाह करने के बावजूद खुशहाली और सुकून की जिंदगी गुजार रहे होते हैं। ऐसा लगता है कि मजलूम की फरियाद सुनी नहीं जा रही है, तो क्या ऐसे हालात में इंसान जालिम के लिए अजाब की दुआ कर सकता है?
सवाल तो बहुत गहरा है और इस सवाल के बड़े लेयर्स हैं, लेकिन पहली मेरे ख्याल से सबसे मुफीद अप्रोच ये है कि पहले जैसे कुरान ने कहीं कहीं इस चीज़ की तरफ इशारा किया उस पर थोड़ा सा उस पर एक नज़र मार दें, फिर उसके बाद इसको ज़रा सिस्टमेटिकली समझने की कोशिश करते हैं, क्योंकि ये एक सिचुएशन नहीं है, कई मुख्तलिफ़ किस्म की सिचुएशंस होती हैं और अगर पाँच मुख्तलिफ़ किस्म की सिचुएशंस हैं तो उसके पाँच मुख्तलिफ़ जवाब भी हो सकते हैं, एक ही जवाब नहीं होता। तो पहली बात, एक वाक़या है खबाब बिन अरद का रज़ी अल्लाहु अन्हु, सहाबी थे रसूल सल्लल्लाहु अलैहि वसल्लम के, और वो ग़ुलाम थे, मुसलमान हो गए, तो उनका जो आका है वो मुशरिक था, उसको गुस्सा आया कि ये कैसे मुसलमान हो गया, तो उन्होंने क्या किया कि वो कोल को क्या कहते हैं,
कोयले
जलाए ज़मीन पर और ज़बरदस्ती कोयलों पर उनको कमीज़ उतार के लिटा दिया, उन पर खड़े हो गए ज़बरदस्ती, सारी उनकी पीछे से पीठ झुलस गई। तो सारे टॉर्चर के बाद वो रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आए, पीछे से पीट उनकी सारी झुलसी हुई, और उन्होंने कहा कि या रसूल अल्लाह, हमने हक मांगा है, हमने क्या गलत किया है और हमारे ऊपर ऐसे अजाब और ये लोग जो चाहें करें, राइट? तो वो अपनी फरियाद उन्होंने की इस तकलीफ़ में ना, तो उस मौके पर अल्लाह ताला ने सूरतुल अनकबूत का पहला जो हिस्सा है वो नाजिल किया, और सूरतुल अनकबूत सूरह नंबर 29 है, 29, My numbers are getting good. 29. So number 29. शुरू में ही है. अलिफ लाम मीम. अहसीब अन्नास अन युतरकू अन यकूलू आमन्ना वहुम ला युफ्तनून. अलिफ लाम मीम, क्या लोगों ने ये सोचा हुआ है कि वो छोड़ दिए जाएंगे ये कहने के बाद कि वो ईमान ले आए और उनको फितने में नहीं डाला जाएगा? फितने का लफ्ज़ अरबी में होता है किसी को बहुत सख्त मुश्किल में डालना। असल में फितने का लफ्ज़ इस्तेमाल होता था पहले सोने को पाक करने के लिए, सोने को जब बहुत बड़ी आग में डालते हैं ना, भट्टी में डालते हैं, तो उसमें जो भी इम्प्योरिटी होती है वो पिघल के निकल जाती है, खालिस सोना रह जाता है, उस प्रोसेस को फितना कहते थे अरबी में। तो उससे हमने जब कहते हैं, क्योंकि अरबी में कहते हैं कोई फितने में है, यानी वो बहुत बड़े इम्तिहान में है, लेकिन उसमें उसका मकसद भी है कि उसकी जो कोई भी नापाकी होगी उसके अंदर वो भी निकल आएगी, वो रिफाइन हो जाएगा जो भी है फितने से गुजर रहा है। तो खैर अल्लाह ने यह बात की, फिर कहा वलकद फतन्ना लदीना मिन क़ब्लिहिम, तुमसे पहले भी कहीं पहले भी लोगों को फितने में डाला गया था, वलयअलमन्नल्लाहु लदीना सदकू वलयअलमन्नल काज़िबीन, और अल्लाह जान लेगा इसी तरह से कि कौन वाकई अपने दावे में सच्चा है और कौन झूठे हैं। फिर कहा अम हसिबल लदीना इश्तरहु सय्यआति अन यस्बिकूना सा मा यहकुमून, फिर कहते हैं दूसरी तरफ, क्या वो लोग जिन्होंने इस किस्म के शदीद गुनाह किए हैं, यानी अब इशारा खबाब की तरफ नहीं है, उन्हें तो कहा कि तुम फितने में डाले गए हो, तुमसे पहले भी डाले गए, लेकिन दूसरी तरफ बात की कि जिन लोगों ने ये जुर्म किए हैं, जो सय्यआत की हैं और इनका इर्तिकाब किया है, क्या वो ये समझते हैं कि ये हमसे आगे निकल गए, या ये बड़े मज़े कर रहे हैं और हमें पता नहीं चला और हमारी पकड़ से बच गए? जैसे किसी मूवी में होता है ना कि वो पुलिस वाले चेस कर रहे थे, वो बॉर्डर से निकल गया, अब वो पुलिस के जुरिसडिक्शन में नहीं है, राइट? तो उनका ये ख्याल है कि वो निकल गए आगे। सा अमा यहकुमून, क्या बुरा फैसला इन लोगों ने किया है, क्या बुरा फैसला इन लोगों ने किया है? तो कहने का मकसद ये है कि अल्लाह ताला ने एक तरफ तो कहा कि मैं और आप फितने में डाले जाएंगे, खबाब नर फितने में डाले गए, मुश्किल होगी और मुश्किलात दूसरे इंसानों के हाथों से आती हैं, तो इम्तिहान तो होना ही होना है, या तो आसमानी इम्तिहान होना है कि जलजले की वजह से होना है, या पहले हमने बात की थी हमारे कंट्रोल से बाहर चीज़ें होती हैं उनसे इम्तिहान होता है हमारा, या लोगों की तरफ से होता है, लोगों ने कोई बात की, कोई हरकत की हमारे साथ, कोई जुर्म किया, लेकिन किसी ना किसी तरह हम मुश्किल में डाले जाएंगे ज़रूर, ये होना ही है ज़िंदगी में। ज़िंदगी आसान آسانی کے لیے نہیں بنائی گئی. آسانی کے لمحات اس میں ہوتے ہیں, نعمتیں ہوتی ہیں, لیکن ساتھ میں مشکلیں بھی اسی زندگی کا حصہ ہیں, رائٹ. تو اس کے بعد پھر جب یہ کہا کہ وہ لوگ آگے نہیں نکلے, تو یہ اللہ تعالیٰ نے اپنی طرف سے تسلی دی ہے خباب بن ارد کو اور صحابہ جو ٹارچر ہو رہے ہیں ان کو, اور جو رسول صلی اللہ علیہ وسلم کی توہین کر کے, وہ توہین بھی ہو رہی تھی ان کی روز رسول کی صلی اللہ علیہ وسلم کہ, اور ان کو کتنا کسی مسلمان کو دل پہ لگتا ہوگا کہ میرے نبی کی توہین ہو رہی ہے میرے سامنے, رائٹ. اور وہ کچھ کر بھی نہیں سکتے تھے اس وقت. رسول صلی اللہ علیہ وسلم نے بھی کہا ہوا تھا ہاتھ روکے رکھو, کفو ایدیاکم, قرآن نے کہا جب کہا گیا تھا تم سے کہ اپنے ہاتھ روکے رکھو, کوئی ریئیکشن نہیں دینا تم نے. تو ان کے دل میں بھی تھا کہ کوئی اللہ تعالیٰ ان سے کچھ بدلہ لے. لیکن آپ اندازہ کریں, سال گزر گئے, دو سال گزر گئے, تین سال گزر گئے, مکے میں کتنے سال گزارے ہیں, اور ان کئی سالوں میں کوئی بدلہ نہیں ہے. ان کو تو گلی چھوٹی ہے, وہ تو اور مزے میں, مسلمان اور ٹارچر میں, اور مصیبتیں پڑ رہی ہیں. اور ہمیں نظر آتا ہے, کسی کو نظر آئے کہ یہ تو کتنے سال گزر گئے, ہمیں کہا بھائی صبر کرو, ان کو دیکھو ان کے کیا مزے ہو رہے ہیں. ہم تو پیچھے دیکھتے ہیں, کہتے ہیں کہ 23 سال میں مکہ فتح ہو گیا, اس وقت کیا نظر آ رہا تھا؟ اس وقت تو کوئی سرے سے آثار بھی نظر نہیں آ رہے تھے کہ تبدیلی آنے والی ہے یا مدینے میں جا کے کیا ہوگا, ہمیں کچھ نہیں پتا تھا ابھی, رائٹ. تو پہلی بات ہے کہ اللہ تعالیٰ نے بتایا, اس طرح سمجھایا ہے کہ ہمارا اپنا ایک ٹائم ٹیبل ہوتا ہے. مجھے کسی پہ غصہ ہے, میں چاہتا ہوں اللہ تعالیٰ کی طرف سے بجلی اس کے سر پہ ابھی آ کے گرے, رائٹ. لیکن اللہ تعالیٰ نے دنیا ہمارے ٹائم ٹیبل پہ نہیں بنائی, اپنے ٹائم ٹیبل پہ بنائی. اور اگر واقعی ہمارے ٹائم ٹیبل پہ دنیا ہوتی نا, تو دنیا باقی نہ رہتی, کیونکہ میں نے کسی کے سر پہ بجلی گرانی تھی, کسی اور نے میرے سر پہ گرانی تھی, ہم سارے ختم ہو جاتے ہیں. اللہ تعالیٰ کی رحمت ہے کہ, کیونکہ اگر کوئی انسان سوچے کہ میری توقعات کے حساب سے انصاف ہونا چاہیے, تو پھر دوسرے انسان کے توقعات کے بھی اس کے حساب سے بھی تو انصاف ہونا. اگر آپ سمجھتے ہیں کہ آپ کے ساتھ کسی نے زیادتی کی ہے, تو یہ ممکن نہیں ہے کہ آپ نے کبھی کسی کے ساتھ زیادتی نہ کی ہو, آپ کو خیال بھی نہ آیا ہو اور کی ہو. تو اور اگر ہر ایک کو جزا اور سزا فوراً ملنی شروع ہو جائے اس دنیا میں, تو دنیا کی پاپولیشن تو گئی ختم, پہلی بات. دوسری بات اس میں یہ ہے کہ اللہ تعالیٰ نے یہاں پر فرمایا کہ بدلے, اور جگہ پر بتایا کہ بدلے کے جو چاہت ہے, خواہش ہے انسان کے اندر کہ میرے ساتھ انصاف ہو. بدلہ اور چیز ہے, انصاف اور چیز ہے. انصاف ہو کم از کم, کہ میرے ساتھ زیادتی ہوئی ہے, مجھے اس کو کریکٹ کرنا ہے, اس کا مجھے جسٹس لینی ہے. اس کے بارے میں اللہ تعالیٰ نے کہا ہے, وَلَمَنْ انتصر بعد ظلمه فَأُولَئِكَ مَا كَانَ عَلَيْهِمْ مِنْ سَبِيلٍ. سورۃ الشورى میں اللہ تعالیٰ نے کہا ہے کہ جو کوئی اپنے ساتھ ظلم کیے جانے کے بعد اپنی مدد کرنے کی کوشش کرے, یا انصاف کے دائرے کے اندر اندر بدلہ لینے کی کوشش کرے, فَأُولَئِكَ مَا كَانَ عَلَيْهِمْ مِنْ سَبِيلٍ, تو ان کے خلاف آپ کوئی کیس نہیں کر سکتے. یعنی آپ ان کو تمہیں معاف کرنا چاہیے, کیوں بدلہ کر رہے ہو, کیوں انصاف کر رہے ہو, کیوں لائر کیا تم نے, کیوں سو کیا تم نے, کیوں شکایت کی تم نے, کیوں انصاف ڈھونڈ رہے ہو, صبر کرنا چاہیے. اللہ تعالیٰ نے کہہ دیا, آپ کی کوئی اگر انصاف لینا چاہ رہا ہے اپنے لیے, تو آپ اس کے خلاف کیس نہیں کر سکتے. فَأُولَئِكَ مَا كَانَ عَلَيْهِمْ مِنْ سَبِيلٍ إِنَّمَا السَّبِيلُ عَلَى الَّذِينَ يَظْلِمُونَ النَّاسَ. راستہ یعنی کیس تو ان کے خلاف بنتا ہے جنہوں نے زیادتی کی ہے لوگوں کے ساتھ. جو انصاف مانگ رہا ہے اس کو آپ کہہ رہے ہیں تم غلط کر رہے ہو. یعنی قرآن نے یہ ہم پر فریضہ نہیں ڈالا کہ معاف کرنا چاہیے, معاف کرنا چاہیے, معاف کرنا چاہیے. معاف کرنا آپ کسی اور کو نہیں کہہ سکتے کہ معاف کرو, وہ اس کا حق ہے معاف کرنے کا یا انصاف لینے کا, اس کا حق ہے. اس کو آپ یہ اسلام کے دائرے, اسلام کا بہانہ لے کے بھی نہیں کہہ سکتے, اللہ تعالیٰ چاہتے ہیں کہ تم معاف کر دو. نہیں بھائی, آپ کسی اور کو نہیں کہہ سکتے, یہ آپ کو مجھے کہنے کا یہ حق نہیں ہے. اس انسان کو حق ہے, اس کی تکلیف ہے, آپ نہیں جانتے اس کی تکلیف اس پر کتنی گزری ہے, اس کو کیا, اس کے کیا احساسات ہیں. وہ چاہے تو معاف کرے, وہ چاہے تو نہ کرے. یہاں تک کہ یوسف علیہ السلام کے قصے میں تو بہت کمپلیکیٹڈ, یعنی جو گہرائی ہوتی ہے انسان کی ایموشنس کی, اس کو ایڈریس کیا گیا ہے. ایک طرف تو یوسف علیہ السلام کے بھائیوں نے ان کے ساتھ اتنی زیادتی کی ہے, رائٹ. آ کے سامنے کھڑے ہوتے ہیں, انہیں پتہ بھی نہیں کہ یوسف ہیں. اب جو سامنے منسٹر بیٹھا ہے, وہ ان کو علم ہی نہیں کہ وہ یوسف ہیں. تو ان کے سامنے بیٹھ کے بھی کہہ دیا کہ اچھا, یہ جو چوری کی ہے, اس کا ایک بھائی تھا, وہ بھی چور تھا. یوسف کے بارے میں کہہ رہے ہیں, اور یوسف سے کہہ رہے ہیں, انہیں پتہ بھی نہیں یوسف سے کہہ رہے ہیں علیہ السلام, رائٹ. قبل یہ ان کے ایک بھائی تھا, اس نے بھی چوری کی تھی, اور یوسف علیہ السلام پہ چوری کا الزام, وہ بھی ان کے سامنے. اب وہ اس موقع پہ بیٹھے ہیں کہ یہاں ایسے وہ اشارہ کریں تو یہ سارے ایکسیکیوٹ ہو جائیں, اور وہ اپنے آپ کو ریویل بھی کر سکتے ہیں کہ تم بات کیا کر رہے ہو, مجھ پہ الزام لگا رہے ہو, ابھی تک تم نہیں بدلے. لیکن انہوں نے دل میں ہی کہا, انتم شر مکانا, تم تو پہلے سے بھی خراب ہو گئے ہو, तो पहले से भी और खराब। मुझे तो लगा था कि शायद कई इंसान ने कोई गलत हरकत की हो, हमने अपने भाई को मार दिया या कुएं में फेंक दिया, बाद में कोई नदामत होगी तुम पे, तुम्हारे दिल में। अब तुम मुझे मजीद अभी तक कोस रहे हो, तुम तो पहले से भी और खराब हो। अंतुम शर्रुल मकान, उनके दिल में यह बात आई। असर्रहा यूसुफ फी नफ्सिही, यूसुफ अलैहिस्सलाम ने वो तकलीफ वो गुस्सा अपने अंदर ही रखा, उन्होंने जाहिर नहीं होने दिया। अब उनके पास पावर थी जाहिर करने की, लेकिन उन्होंने जाहिर नहीं होने दिया। अच्छा, बाद में जब सारा कुछ रिवील हो गया और यू नो सारे हम्बल हो गए उनके सामने, तो यूसुफ अलैहिस्सलाम ने कहा, ला तसरीबा अलैकुम अलयौम, तुम पर आज कोई पकड़ नहीं होगी, तुम पर आज कोई पकड़ नहीं होगी। लेकिन खुली छुट्टी भी नहीं दी। जब उन्होंने कहा तुम पर पकड़ नहीं होगी और तुम अब यू नो मिस्र में अल्लाह ताला चाहें तो तुम आमिनीन यानी अमन अमन व अमान से दाखिल हो सकते हो, लेकिन उसके बाद उसमें एक मैंने अपने इंग्लिश लेक्चर्स में बताया था, एक सटल सी उसमें एक इशारा भी है कि अब अगर तुमने लाइन क्रॉस की, आज तो आज तक जो हुआ तुम पे पकड़ नहीं है, उसमें इशारा किस बात की तरफ है, इसके बाद अगर कुछ करने की कोशिश की तो ये आज की गारंटी खत्म, राइट? तो उसमें यानी हम किसी को माफ करें इसका मतलब ये नहीं है कि हम भोले बन जाएं और ये समझें कि इसमें दोबारा शर का पोटेंशियल है ही नहीं। माफ करना और भोला बनना दो अलग अलग चीजें हैं। माफ करने से ही नहीं होता कि बस ये बंदा फरिश्ता बन गया, अब इसने जो पहले किया था वो कभी नहीं कर सकता। नहीं, आपको एहतियात तो करनी है, वो इंसान है, हो सकता है, आपको एक बाउंड्री बाउंड्री ड्रॉ करनी है। दूसरी तरफ है याकूब अलैहिस्सलाम, उनको उनकी औलाद ने कितनी तकलीफ दी, कितने सालों झूठ बोला उनसे और क्या किया उनके साथ और बदतमीजियां भी की। अब उनके सामने आके कह रहे हैं अस्तगफिर, यू नो हमारे लिए याबत अस्तगफिर लना या अब्बा जान, हमारे लिए भी दुआ कर लें, इस्तगफार की, आप भी हमारे लिए अल्लाह ताला से माफ़ी मांग लें। कि ये बड़ा क्लेवर कहने का तरीका है कि ना सिर्फ आप हमें माफ़ करें, आप अल्लाह ताला से हमारी इस्तगफार की दुआ करें। और उसमें एक इशारा इस बात की तरफ भी था कि यूसुफ अलैहिस्सलाम सामने खड़े हैं, अगर वालिद मोहतरम अभी दुआ कर देंगे तो फिर यूसुफ अलैहिस्सलाम का दिल भी नरम हो जाएगा, चलो अबू ने तो माफ़ कर दिया, मैं भी माफ़ कर देता हूँ, मैं भी अपना दिल नरम कर देता हूँ। तो वो एक स्ट्रैटेजी थी कि अब्बू के पास अब आए, पहले तो यू नो इन्ना कफी बलालिकल कदीम, आप अपने पुरानी गुमराही में अभी तक पागलपन में आप लगे हुए हैं, तल्ला ही तफ्तु तस्करु यूसुफ हत्ता तकुना हरदन, आप बस यूसुफ यूसुफ ही लगे रहेंगे जब तक मर ना जाए आप, ऐसी बातें करते थे वो उनसे, राइट? यहाँ तक कि उनकी फैमिली भी उनको पागल कहती थी या गुमराह कहती थी, जो चले गए थे तो पीछे फैमिली उनकी वो ये बातें अपने दादा से कर रही थी, अपने यू नो अपने ससुर से कर रही थी। तो खैर आप कहते हैं आपसे माफ, आप हमारे लिए इस्तिग़फ़ार कर दीजिए। तो याकूब अलैहिस्सलाम की तकलीफ इतनी शदीद थी कि वो ये नहीं कह सके कि हाँ मैं कर रहा हूँ। कहते हैं सौफ़ा अस्तग़फ़िरु लकुम रब्बी, मैं करूँगा कुछ देर बाद, दुआ कर दूंगा, अभी नहीं कर रहा, अभी दिल में अभी भी बहुत तकलीफ है। इन चीज़ इन इन हवालात में क्या चीज़ कॉमन है कि अल्लाह ताला ने इंसान की तकलीफ को एक्नॉलेज किया है, यहाँ तक कि नबी की तकलीफ को भी एक्नॉलेज किया है, उनके जज्बात को भी एक्नॉलेज किया है। तो पहली बात हमें समझने की यह है कि हमें अगर तकलीफ हो रही है कि किसी ने हमारे साथ ज्यादती की है, हमसे ज्यादा मुझे जितनी खुद से मोहब्बत है उससे कहीं ज्यादा खुदा को मुझसे मोहब्बत है, और जो तकलीफ मुझे हुई है उसका जितना मुझे एहसास है उससे कहीं ज्यादा एहसास मेरे रब को है, और जितना मैं इंसाफ चाहता हूँ उससे कहीं ज्यादा इंसाफ मेरा रब चाहता है। अमर रब्बी बिल क़िस्त शाहिद यू नो क़ाइम बिल क़िस्त, मेरा रब किस्त पे इंसाफ पे खड़ा है। इंसाफ की असल जो अल्लाह ताला के नामों में से अल अदल, इंसाफ यानी इंसाफ की डेफिनेशन ही हमारा रब है। तो ये समझना कि जब तक हमारी तवक्कोआत के मुताबिक इसको सजा नहीं मिलेगी, यानी ये जब तक सीढ़ियों से नहीं गिरेगा, जब तक इसका कार एक्सीडेंट नहीं होगा, इंसाफ नहीं होगा। तो ये क्या होता है, ये हम समझते हैं कि हमें इंसाफ का ज्यादा अच्छा कॉन्सेप्ट है, हम अल्लाह ताला को सिखाएंगे कि इंसाफ क्या होता है। लगता है कि अल्लाह ताला को कुछ कॉन्सेप्ट नहीं मिला हमारा और कुछ बात इधर उधर हो गई, जैसे गवर्नमेंट में आप अपना केस फाइल करते हैं ना, वो फाइल गुम जाती है और केस चल रहा है, पता नहीं वो जज ने देखा भी कि नहीं, किसी क्लर्क ने इधर उधर कर दिया। हमारा कॉन्सेप्ट ऐसा हो जाता है अल्लाह ताला ने हमारे टाइम टेबल पे बदला नहीं लिया और हमारे हमारे डेफिनेशन का बदला नहीं लिया, तो पता नहीं अल्लाह ने इंसाफ भी किया भी कि नहीं। और ये आप खुद सोचें, मुसलमान होने के नाते अल्लाह ताला को हर ऐब से पाक होने के नाते, जो हम मानते हैं ऐसे ख्यालात अल्लाह ताला के बारे में मुनासिब है, मुमकिन है, मुमकिन है। इंसान भूल जाता है जज्बात में आके कि वो क्या क्या सोच रहा है अपने रब के बारे में, फौरन बदला ले लें। तो ये एक एक जल्दी की चीज है। फिर वो जजा उस सैयातिन सैयातु मिस्लुहा, जो बुरा किया है उसकी जजा तो उसी के बराबर की होगी, اللہ تعالیٰ نے یہ قاعدہ دے دیا، لیکن کیسے دے گا، کب دے گا، کس مقدار میں دے گا، کہاں دے گا، یہ اس پر ہے، یہ اس پر ہے. آپ یہ بھی سمجھ لیں کہ ہم کیونکہ ایک دنیا پہ ایمان نہیں رکھتے، ہمارا ایمان ہے دیکھی دنیا پہ اور ایک اندیکھی دنیا پہ. دیکھیے دیکھی دنیا میں کوئی چیز زحمت ہو سکتا ہے کہ وہ اندیکھی دنیا میں نعمت ہو، اور اس کا الٹا بھی ہو سکتا ہے، یہ بھی ہو سکتا ہے کہ دیکھی دنیا میں کوئی چیز نعمت ہو اور اس کی حقیقت کیا ہو کہ وہ زحمت ہو. ابراہیم علیہ السلام گھر سے نکالے جا رہے ہیں، زحمت ہے، لیکن آخرت کے حساب سے بہت بڑی نعمت ہے. فرعون کے پاس دنیا کا سب سے بڑا محل ہے، اس سے بڑی نعمت کیا ہوگی، لیکن اصل میں وہ نعمت کیا ہے، وہ زحمت ہے. ہم کسی کو دنیاوی اعتبار سے نعمت میں دیکھتے ہیں اور ہم کیا سمجھتے ہیں کہ یہ نعمت ہی نعمت ہے اس کے اوپر. آپ کو نہیں پتا کہ اس کے اندر کیا لعنت ہے، اس نعمت کے اندر کیا کیا مشکلات آتی ہیں اس کے ساتھ، اس کی آخرت میں کیا پکڑ ہوگی، ہو سکتا ہے اس دنیا میں کیا پکڑ ہوگی. اللہ تعالیٰ نے تو سورۃ التوبہ میں کہہ دیا منافقون کے بارے میں، فلا تعجبک اموالہم ولا اولادہم انما یرید اللہ لیعذبہم بہا وتزہق انفسہم وہم کافرون. آپ ان کے پیسوں سے اور ان کی اولاد سے امپریس نہ ہو جانا، یہ چیزیں آپ کو جو ہے وہ تعجب نہ ڈال دیں کہ ان کے پاس کیا کچھ ہے. اللہ کی صرف یہی نیت ہے کہ ان کو ان چیزوں کے ذریعے، یعنی مال اور اولاد کے ذریعے، ان کو عذاب دے اور یہ اندر سے مٹ کے رہ جائیں، تزہق انفسہم، اور یہ کفر میں ہی رہیں. یعنی لگتا ہے، باہر سے لگتا ہے کہ یہ بہت ہی اچھے حال میں ہے کتنی کچھ حرکتیں کرنے کے بعد، لیکن اللہ تعالیٰ کہہ رہے ہیں تم ان چیزوں کو دیکھ کے امپریس نہ ہو جانا، دھوکے میں نہ آ جانا. تو یہ جو ریئلائزیشن ہے اس سے انسان کو بہت ریلیف ملتی ہے. پھر اس کے بارے میں آخری بات وہ یہ ہے کہ اللہ تعالیٰ نے جو انسان کے دل میں ہوتا ہے نا کہ مجھے بدلہ چاہیے، کہ اس کو بھی کوئی نہ کوئی تکلیف ہو، اس کو بھی تکلیف ہو، یہ اصل میں جو اللہ تعالیٰ سے ایمان ہے نا، اس سے دور دور لے کے چلی جاتی ہے ہمیں یہ چیز. کسی حد تک مجھے بھی انصاف چاہیے، آپ کو بھی چاہیے. کسی نے مجھے تکلیف دی ہے، مجھے ہوتا ہے کہ میں اگر مجھے کوئی نظر آ گیا تو میں بھی اس کو تکلیف دوں. لیکن خود انصاف لینا، لا کے ذریعے لینا، فیملی کے ذریعے انصاف لینا، یو نو شریعت کے دائرے کے اندر انصاف لینا، وہ اپنی جگہ ہے. اللہ تعالیٰ سے کسی کے خلاف سزا کی دعا مانگنا وہ الگ چیز ہے، اللہ تعالیٰ اس کو یہ کر وہ کر یہ کر. ہمارا جو بیان ہے قرآن کا، جو ہدایت ہے قرآن کی، وہ کیا ہے؟ ہم یہ نہیں اندازہ کر سکتے کہ ہمارے ساتھ جو کسی نے زیادتی کی ہے، جو انبیاء کے ساتھ لوگوں نے زیادتی کی تھی، وہ کم ہوگی، بلکہ ان کے ساتھ جو زیادتیاں ہوئیں وہ زیادہ ہیں، ہمارے ساتھ جو زیادتیاں ہوئی ہیں وہ کم ہیں. تو ان لوگوں نے جب انصاف تو لیں گے، اور وہ یہاں تک کہ جنگیں بھی لڑی گئی ہیں، انصاف اپنی جگہ ہے، وہ انسانی دائرے میں، لیکن اللہ تعالیٰ سے دعا اپنی جگہ اور ہے. اللہ تعالیٰ سے دعا، اکثریت دعائیں کیا ہیں؟ اللہ تعالیٰ مجھے ان کے شر سے بچا لے، اللہ تعالیٰ تو دیکھ رہا ہے، جو اس امتحان سے میں مجھے لوگوں کے لیے فتنہ نہ بنا دینا، لا تجعلنا فتنۃ للذین کفروا.
اس کا مطلب ہے اپنے لیے دعا کریں،
اپنے لیے دعا کریں کہ آپ ان لوگوں کے شر سے بچ کے رہیں، یا آپ اللہ تعالیٰ کو آپ کو ہیلنگ دے دے، آپ کو ریلیف دے دے، آپ کو شفا دے دے، آپ کے دل کو اطمینان دے دے. دیکھیں بدلے کا جو جذبہ ہے نا، وہ انسان کو اندر سے کھاتا جاتا ہے، اور جس نے آپ کو تکلیف دی ہے وہ ابھی بھی جیت رہا ہے، کیونکہ آپ ابھی بھی چین سے نہیں ہیں. اور میں بتاؤں، جن لوگوں کو آپ کو تکلیف دینی ہوتی ہے نا، وہ آپ کو خوش دیکھ کے بڑی تکلیف میں ہوتے ہیں، رائٹ؟ تو جس طرح کسی انسان کو ہو رہا ہے میں اس کو خوش دیکھ رہا ہوں مجھے تکلیف ہو رہی ہے، ایسا الٹا بھی کر سکتے ہیں آپ، کہ اگر آپ خوش ہو جائیں اور آپ کو اس جلن سے آپ ہٹ جائیں تو اس کو تکلیف ہونی شروع ہو جائے کہ میں نے تو اس کو برباد کیا تھا، یہ خوش کیوں ہے، یہ کیوں ہنس رہا ہے، یہ کیوں سانس لے رہا ہے، رائٹ؟ تو بدلے کے سینٹیمنٹ سے انسان اپنے آپ کو نکالنے کی کوشش کرے تو وہ اس کے لیے، خود کے لیے بہتر ہے. وہ کسی اور کو ڈیمیج نہیں کر رہا، وہ اپنے آپ کو ڈیمیج کر رہا ہے اس کے اندر رہ کے. پھر میں یہ کہنا چاہتا تھا کہ اس میں نا کئی دفعہ ایسا ہوتا ہے کہ ہماری فیملی سچویشنز میں فیملی کی طرف سے زیادتی ہوتی ہے، کسی کے چچے نے زیادتی کی، کسی سسر نے زیادتی کی، کسی کے ہسبینڈ نے زیادتی کی, وائف نے زیادتی کی, لوگوں نے زیادتی کی, رائٹ. اور ہم اس میں بیچ میں اللہ تعالیٰ کو لے آتے ہیں کہ اللہ تعالیٰ کی طرف سے اس پر یہ ہوگا وہ ہوگا. اس کا سلوشن یہ ہے کہ ہمیں فیملی میں چیزوں کو کنفرنٹ کرنا چاہیے, چیزوں کو ایڈریس کرنا چاہیے, انصاف لینا چاہیے صحیح چینل کے تھرو. یہی نہیں کہ بیٹھ کے ہم دعائیں کر رہے ہیں کہ اللہ تعالیٰ کی طرف سے کوئی آسمانی انصاف آئے گا, ہم نے تو کچھ نہیں کرنا, ہم تو بیٹھے مار کھا رہے ہیں جی, بس ہمیں ہمارے ساتھ تو یہ ہو گیا وہ ہو گیا. ہر انسان کے پاس انصاف لینے کا ایک اس کے پاس ایک صلاحیت ہے, کوئی نہ کوئی راستہ ہے. جب وہ راستہ ڈھونڈے ہی نہ اور سب اللہ تعالیٰ پہ ڈال دے اور پھر کہ اللہ تعالیٰ بدلہ لے گا میرے لیے, اللہ تعالیٰ بدلہ کیوں نہیں لے رہا؟ نہیں, ولا من انتصر بعد الظلم, جس نے اپنی مدد کرنے کی کوشش کی ظلم ہونے کے بعد. یعنی ہر انسان کے پاس کچھ نہ کچھ صلاحیت ہے کہ وہ اپنی صورتحال میں کچھ نہ کچھ کر سکے. ٹھیک ہے, کچھ سچویشنز ہوتی ہیں کہ اب یوسف علیہ السلام جیل میں ہیں, کچھ نہیں کر سکتے, وہ اپنی جگہ ہے. لیکن اگر فرض کریں کوئی بڑا بھائی ہے کسی کا, وہ ہمیشہ گالیاں دیتا ہے اس کو, چھوٹے بھائی کو ابیوز کرتا ہے, رائٹ. تو آپ کے یا تو آپ دعائیں کریں کہ بھائی جو ہے وہ یا صحیح ہو جائے یا برباد ہو جائے, وہ یہ بھی دعائیں کرتے ہیں. یا ایک دن ہمت کر کے پیرنٹس کے سامنے, فیملی کے سامنے, چچا کو لا کے, کسی کو لا کے, بھائی آپ جو کرتے ہیں یہ غلط ہے, یہ نہیں کریں, یہ بہت ہوگی, مجھ سے نہیں یہ برداشت ہوتا, یہ آپ ذاتی کر رہے ہیں میرے ساتھ. اور وہ شاید آپ کے سامنے زیادہ بھڑکے یا ایک دفعہ زیادہ بھڑک جائے, پھر آپ بار بار اس کو ایڈریس کریں گے, کنفرنٹ کریں گے, تو شاید وہ پھر بھی خود ہی بیک ڈاؤن ہونا شروع ہو جائے بندہ. لیکن ہم سچویشن کو کنفرنٹ نہیں کرتے, ہمیں کانفرنٹیشن سے سامنا کرنے سے کسی صورتحال کا ہم ڈرتے ہیں کہ اگر ہم سامنا کریں گے تو بہت بھڑک جائے گا یہ بندہ. اور وہ جو بھڑکنے والے ہوتے ہیں نا لوگ, وہ اسی بات پہ ڈپینڈ کرتے ہیں کہ آپ ان کے بھڑکنے کے ڈر میں بیٹھے رہیں گے. جب ایک دفعہ آپ کھڑے ہو گئے, آپ نے کوئی زیادتی نہیں کی, آپ نے آواز بلند نہیں کی, آپ نے گالم گلوچ استعمال نہیں کی, آپ نے صحیح بات کی ہے, آپ نے اپنے آپ کو کنٹرول میں رکھ کے بالکل تحمل سے بات کی ہے, تمیز سے بات کی ہے, لیکن صحیح بات کی ہے, تو وہ جتنا بھی بھڑکتے رہیں آپ کام رہیں, آپ اپنی بات کریں اور آپ کریں اور پھر یہ سچویشنز بدلیں گی. لیکن جب تک آپ نہیں کھڑے ہوں گے اور آپ میں تھوڑی دیکھو مار کھانے کی تو ابھی بھی ہمت ہے, وہ تو ویسے بھی پڑھنی ہے, چلو کم سے انصاف ہی لے لو, آواز ہی اٹھا لو, رائٹ. تو کوئی ابیوسو سچویشن میں ہو تو اس کو فیملی سے کہیں سے مدد لینے کی کوشش کرنی چاہیے. ہماری انفارچونیٹلی کلچر میں بہت اچھی چیزیں بھی ہیں, کچھ خراب بھی ہیں. وہ ایسا بھی ہوتا ہے کہ کوئی کسی پہ زیادتی ہو رہی ہے, وہ فیملی سے سپورٹ لینے کی کوشش کرتے ہیں اور فیملی جا کے کہتی ہے نہیں بھی ہم نے بھی ماریں کھائی ہیں, تم بھی صبر کر لو, رائٹ. تو وہ زیادتی کو مزید سپورٹ کرتے ہیں, رائٹ. لیکن حق یہ بنتا ہے ہر انسان کا اور خاص کر فیملی کا کہ اگر کوئی آپ کے پاس آ رہا ہے اور کہہ رہا ہے میرے ساتھ زیادتی ہو رہی ہے, تو اس کو یہ کہنے کے بجائے کہ تم صبر کر لو یا معاف کر دو, کہ میں نے شروع میں کہا تھا معاف کرنے کا آپ کسی کو نہیں کہہ سکتے کہ تم معاف کرو, وہ اس کا اپنا حق ہے, وہ اللہ نے اس کو دیا, وہ آپ نہیں لے سکتے, نہ اس کو آپ اس کو گلٹ کر سکتے ہیں کہ جب تک آپ معاف نہیں کریں گے آپ میں کچھ خرابی ہے, یہ بھی نہیں ہے.
ٹھیک
ہے, اللہ کو معاف کرنا بہت پسند ہے, اور اسی اللہ نے جس دن آیات میں معاف کرنے کی بات کی ہے اور معاف کرنے کا بہت بڑا انسینٹیو دیا ہے, اس میں کوئی شک نہیں ہے. یہاں تک کہ سورۃ النور کی آیات میں جس نے معاف کر دیا تکلیف دیے جانے کے بعد, اور ہم اس کی بات کر رہے ہیں جس کے اوپر آپ کا غلبہ ہے, یعنی میرے نیچے کوئی ہے, میری اولاد ہے, اس نے میرے ساتھ غلطی کی, میں اتھارٹی میں ہوں تو میں معاف کروں گا, رائٹ. اب مجھے کسی کرپٹ پولیس والے نے مارا اور میرے پاس کوئی چارہ ہے نہیں اس کے ساتھ کوئی بدلہ لینے کا, نہ کوئی ریکارڈنگ ہے نہ کچھ, اور میں کہوں میں نے تجھے معاف کر دیا, میری معافی کا کیا ہوگا, میں ویسے ہی پیٹ رہا ہوں. یعنی مظلوم معاف کر, ایک تو پہلے مظلوم ہوتا ہے اس سے پھر کہتے ہیں معاف بھی کرو. جو آیات ہیں قرآن کی وہ کس سچویشن کی ہیں کہ آپ کے پاس بدلہ لینے کی پاور تھی, اتھارٹی تھی, سوٹی آپ کے ہاتھ میں تھی اور پھر آپ نے معاف کیا, سمجھ رہے ہیں؟ تو پھر اس کے بارے میں کہا ہے فاجرہ علی اللہ, اس کا اجر اتنا عظیم ہے کہ اس کو تو تعبیر بھی نہیں کیا جاتا, بس اللہ پر ہے اس کا اجر, اتنا عظیم اجر ہے اس کا جس کے پاس بدلہ لینے کی طاقت ہو اور وہ نہ لے. لیکن ہم کیا کرتے ہیں, ہم مظلوم جس کے پاس پہلے ہی طاقت نہیں ہے, وہ آپ کے پاس مدد لینے آیا ہے, یہ کہ میرے پاس بدلہ دور کی بات, میرے پاس انصاف کی بھی طاقت نہیں ہے, وہ آپ کے پاس آیا اور اب اس کو لیکچر دینے کے بھی معاف کر دو, اللہ کو معافی پسند ہے. یہ ہوتا ہے مظلوم کو دبانا, مظلوم کو زندہ دفنانا, یہ غلط ہے. اور یہ اسلام کے نام پہ کرنا, یہ تو بہت ہی الٹا, جو قرآن نے جو بات کی اس سے آپ کہیں اور بات لے کے جا رہے ہیں. हम इसको सप्रेसिंग द विक्टिम्स इंग्लिश में से कहते हैं, यानी आप उल्टा विक्टिम को आप नीचे दबा रहे हो और कह रहे हो तुम सब्र करो. नहीं, सब्र तो उसे करना उसको सिखाना चाहिए जिसमें जो आपे से बाहर हो रहा है, जो जालिम है. तो कोई आते हैं कहते हैं कि भाई मुझे किसी लड़के ने भेजा था कि उसके फादर जो हैं वो शराब के एडिक्ट हो गए हैं, वो मारते हैं माँ को भी, मदर को भी मारते हैं, बेटे को भी मारते हैं. ठीक है, अब वो कहता है मुझे किसी को बताने से डर लगता है, हमारे घर में बेइज्जती होगी. मैंने कहा देखो तुम्हारी मदर का तुम पर हक है. पहली बात, इस इंसान को कोई अब्यूज़ किसी को टॉलरेट नहीं करनी चाहिए. कोई किसी को मार रहा है तो आप अथॉरिटीज़ को इन्वॉल्व करो किसी ना किसी तरह, या किसी ना किसी तरह इसको रोको. ये तो ये किसी ने आपको कहा इस सूरत हाल में सब्र कर लो तो आप उसको मेंटल हॉस्पिटल का एड्रेस भेज दें, ये इस्लाम नहीं है. अगर कोई फिजिकली अब्यूज़ हो रहा है, किसी को मारा जा रहा है, तो उसमें इंटरवेंशन लाजमी है, इसमें कोई शक नहीं. इसमें कोई दीन को लाकर ये करना कि नहीं भाई इसमें कोई ऐसी बड़ी बात नहीं, सब्र कर, सवाल ही पैदा नहीं होता. उस बंदे ये बंदा कर रहा है जिसमें ड्रिंकिंग प्रॉब्लम है या वायलेंस का प्रॉब्लम है, उसको क्लियरली कोई साइकोलॉजिकल इशू है, उससे आप नॉर्मली डील नहीं कर सकते. उसको उसको खुद को हेल्प की ज़रूरत है, लेकिन उसको हेल्प करने के बजाय पहले आप अपने आप को तो सेफ करें. आपको अपनी सेफ्टी का हक है, उसकी माँ को, उसको खुद को सेफ्टी का हक है. और अगर वो कहीं कहता है कि हम अपने नानी के घर मूव हो सकते हैं ताकि वो कुछ ना करे, तो ये गलत होगा, हमने अपने बाप का हक मारा. मैंने कहा बिल्कुल नहीं मारा, जाओ अगर जा सकते हो, अगर वाकई ये सिचुएशन है. अल्लाह जानता है, तुम्हें तो मुझे तो कोई भी कहानी सुना दे, राइट, मुझसे कोई भी जवाब लेने के लिए. लेकिन अगर अल्लाह जानता है, अगर कोई वाकई फिजिकली अब्यूज़ हो रहा है और वहाँ से निकल सकता है, तो ये किसी का हक मारना नहीं है, ये बाप का हक मारना नहीं है. वो बाप कुरान की आयत कोट नहीं कर सकता कि वो बिल वाली देनी एहसाना. अगर वो कोट करनी है तो फिर रब यानी भी कोट करे ना, कि वालदैन ने तुम्हारी तरबियत की है, तुम्हें एक नाजुक पौधे की तरह तुम्हें यू नो परवान चढ़ाया है, आपने अपना काम तो किया नहीं, आपको वो बिल वाली देनी एहसाना बड़ा याद आ गया. इस तरह नहीं होता. कुरान में ये रुबूबियत नहीं दी गई वालदैन को. हर रिश्ते में, सिर्फ वालदैन की बात नहीं है, हर रिश्ते में राइट्स हैं, रिस्पॉन्सिबिलिटीज़ हैं, हुकूक हैं और फ़राइज़ हैं. कोई अपनी जिम्मेदारी पूरी नहीं करेगा लेकिन हक के नारे मारता रहे, तो ऐसे नहीं होता हमारे दीन में. सिर्फ एब्सोल्यूट हक सिर्फ हमारे रब का है, राइट. तो इन चीज़ों में किसी को गिल्ट करना, और फिर बाद में फिर होता है कि मैं, मुझे कभी कभी ख्याल आता है कि मैं अपने अबू से बदला लूँ, उन्होंने मेरी मदर को ऐसे ऐसे मारा था, ये किया था, वो किया था, ख्याल आता है. मैंने कहा ख्याल नेचुरल है एक्चुअली. अगर कोई बच्चा देखे ऐसा तो क्यों नहीं आएगा उसके दिमाग में ख्याल, उसके दिल में ख्याल. उसको बेचारे को आपने ट्रामेटाइज किया बच्चे को इस तरह की चीज़ करके, और फिर उसके ऊपर से वो पहले ही इमोशनली ट्रामेटाइज्ड है, उसके ऊपर आप इस्लाम का इस्तेमाल करके उसको रिलीजियसली ट्रामेटाइज करते हो कि मेरे ये जज्बात दीन के खिलाफ है, अब मैं जहन्नम में भी जाऊंगा, इस दुनिया में भी मैं पिटा और मुझे आखिरत में भी पिटना है इस जज्बात की वजह से. जुल्म के ऊपर जुल्म, ज़ुलुमात उन बादुहा फौका बाद, यू नो. और ये चीज़ें जो हैं जब हम दीन के नाम पर करते हैं तो इससे मुझे सख्त तकलीफ होती है कि लोग समझते हैं कि ये नॉन मुस्लिम जो है इनका इस्लाम के बारे में गलत कॉन्सेप्ट है, इस्लाम के खिलाफ प्रोपेगेंडा करते हैं, ये करते हैं, वो करते हैं. हमने कम किया है, हमने इस्लाम के नाम पे कम ज्यादतियाँ की हैं, राइट. तो इन चीज़ों में अगर कोई जस्टिस ढूंढ रहा है, कोई लीगल राउट ले रहा है, कोई फैमिली की इंटरवेंशन ले रहा है, कोई जुल्म को रोकने के लिए अपनी मदद कर रहा है शरीयत के दायरे में, इंसाफ के दायरे में, डिसेंसी के दायरे में, अगर आप सही काम कर, मैं ये नहीं कह रहा किसी से पिस्तौल उठा कर जाके किसी को गोली मार दो, ये भी नहीं कह रहा मैं. एक दायरा है अल्लाह ताला ने वो हमें दिया, उसके अंदर अंदर इंसान अपनी मदद करने की कोशिश करे, उसमें कोई हर्ज नहीं है. लेकिन बदले का रास्ता आप छोड़ दें, इंसाफ का रास्ता पकड़ लें, और अल्लाह ताला से मांगना है तो अपने लिए पना मांग लें, किसी और के लिए नहीं. सॉरी मैम, एक आखिरी बात थी, वो मैं बार बार भूल जाता हूँ, मुझे याद आई. कभी कभार फैमिली के झगड़ों में लोग अल्लाह ताला को ले आते हैं, अल्लाह तुमसे जरूर पूछेगा, कहते हैं ना. ओके, मामा फर्ज करें कि मेरा फैमिली मेंबर से किसी से बहुत ज्यादा झगड़ा हुआ, बहुत ही बुरी लड़ाई हुई, बहुत बुरे बुरे अल्फाज दोनों तरफ कहे गए, ठीक है. अगले दिन मैं उसके घर भी नहीं, वो मेरा भाई है, मैं उसके घर नहीं जाता, वो मेरे घर नहीं आता. 5 साल गुजर गए, 10 साल गुजर गए, हम एक ही गली में रहते हैं लेकिन नहीं गुजरना. मैं एक दिन गुजर रहा हूँ, उसके घर पर आग लगी हुई है, मैंने देखा उसके घर में आग लगी हुई है और वो खिड़की से वो फंसा हुआ है. मैं गुजरूंगा या अंदर जाके बचाऊंगा भाई को अपने?
जाहिर है बचाओगे भाई को.
10 साल बात नहीं की मैंने, लेकिन फिर भी जब आग लगती है देख रहा हूं तो क्या कहता हूं, ये नहीं कहता भाड़ में जाए, याद है तूने मुझे क्या कहा था, अब जल. मुमकिन ही नहीं है, मैं जाऊंगा अपनी लाइफ रिस्क करके उसको बचाऊंगा. नहीं, जब हम ये कहते हैं कि अल्लाह तुमसे पूछेगा तो ये किस दिन पूछेगा?
قیامت
قیامت کے دن. اور اگر قیامت کے دن کسی کی پوچھ ہو گئی تو وہ کہاں پھینکا جائے گا؟
دوزخ میں.
دوزخ میں. ایک دن کے لیے، آدھے گھنٹے کے لیے، ہمیشہ کے لیے نا. آپ کا غصہ ایک انسیڈنٹ پر، ایک سال کی بات پر، دس سال کی بات پر، اور آپ کے منہ سے الفاظ ایسے نکل رہے ہیں کہ آپ کے لیے یہ اوکے ہے کہ یہ بندہ کروڑوں سال جہنم میں جلے تاکہ آپ کا غصہ ٹھنڈا ہو جائے. آپ کو احساس نہیں آپ کے منہ سے کیا بات نکل رہی ہے؟ انصاف اپنی جگہ. اللہ تعالیٰ کو بیچ میں لانا، آخرت کو بیچ میں لانا، میں خدا کو گواہ بناؤں گا تم نے کیا کیا میرے ساتھ، یہ کیا وہ کیا، او مائی گاڈ، کچھ زیادہ ہی آگے لے گئے آپ بات. اور آپ نے اللہ تعالیٰ کو اپنا ایک ایکسیکیوشنر بنا دیا ہے کہ میرا غصہ ٹھنڈا کرنے کے لیے میرا رب پیچھے سے آ کے جو ہے، جیسے کسی کی فورسز ہوتی ہے نا، دیکھنا ذرا میرے دوست آ رہے ہیں وہ تمہارا تم سے نپٹیں گے. ہم نے اللہ تعالیٰ کو نپٹنے کے لیے بنا دیا لوگوں کے اپنے غصے کے لیے. کتنی ایروگنٹ بات ہے اور کتنی ظالم بات ہے. اور کتنا کبھی کبھی ایک شمالی فیملی تھی، ڈفرینٹ کلچرس میں ڈفرینٹ پرابلمس ہوتے ہیں. ان کی فیملی میں کیا ہوتا ہے، ماں بچے سے کہے گی، بیٹی سے کہے گی کہ برتن دھو دے، برتن نہیں دھو گی، لعنك الله ولعن الملائکہ، اللہ تجھ پہ لعنت کرے، فرشتہ تجھ پہ لعنت کرے، تجھے آخرت میں یہ کر، او مائی گاڈ، تجھے جہنم میں بھیج دیا بیٹی کو ڈشز کے اوپر یار. اور بچے روتے ہوئے آتے ہیں کہ میری مدر نے ایسے کہا ہے، واقعی میرے ساتھ ایسا ہوگا، اللہ تعالیٰ واقعی ایسا کرے گا؟ نہیں، انسان ظالم ہو سکتے ہیں. اللہ تعالیٰ نے کہا ہے پیرنٹس کے ساتھ احسان کرو، لیکن پیرنٹس بھی یہ جانور سے زیادہ خراب ہو سکتے ہیں، ممکن ہے، ہوتا ہے دنیا میں، اور جاہل بھی ہو سکتے ہیں، یہ بھی ہوتا ہے. لیکن ہمارا رب وہ ہمیشہ رحمان رحیم، اور وہ قسط پر کام کرتا ہے، عمل کرتا ہے، اس کی سنت ہے کہ وہ غیر انصافی نہیں کرتا. اور کسی کے برے الفاظ سے آپ کسی طرح کنڈیم نہیں ہوگے. کسی نے آپ پر لعنت بھیج دی، اس کا مطلب یہ نہیں کہ اللہ تعالیٰ نے رجسٹر کر دی، فرشتوں نے رجسٹر کر دی لعنت ان کے خلاف، تو کسی نے لعنت بھیجی تھی، سوری بھی آپ نے اچھے کام تو کیے ہیں لیکن یہ لعنت رجسٹر ہے تو آپ کو تو جانا پڑے گا جہنم میں، ایسا نہیں ہے. ہم نے ایسے بچکانا کانسیپٹ بنائے ہوئے اپنے رب کے بارے میں کہ کسی نہ کسی طرح لوگوں کی جو شارٹ سائٹڈنیس ہے، اس کی وجہ سے ہمارے قیامت کے دن بھی شارٹ سائٹڈنیس ہوگی، ایسا نہیں ہوتا. تو ہمیں چاہیے کہ لوگوں کے ساتھ ریکنسائل کریں، اور ایسی سوچ اور ایسی باتیں دوسروں کے بارے میں نہ کریں، اور جو کر رہے ہیں ان کو تھوڑا پیار سے احساس دینے کی کوشش کریں کہ جو آپ یہ بات کہہ رہی ہیں یا کہہ رہے ہیں، آپ اس کا نتیجہ تو سوچیں، اس کے بارے میں آپ کیا سوچ رہے ہیں، آپ کیا کہہ رہے ہیں. ممکن ہے کہ شاید ان کو احساس ہو جائے. کچھ لوگ ہوتے ہیں، اچھا کہہ دیا تو کہہ دیا نا، ٹھیک ہی تو کہا ہے. کچھ لوگ ایسے بھی ہوتے ہیں، جو ایسے ہوتے ہیں ان سے خاطبہم الجاہلون قالوا سلاما. اچھا جی، السلام علیکم، سوری میں نے یہ بات کی، چھوڑ دیں. ایسے لوگ، کچھ لوگوں کو اپنے حال پہ ہی چھوڑ دینا چاہیے. وہ ایسے بھڑکتے ہیں اور ایسی جاہل باتیں کرتے ہیں کہ وہ صرف نہ صرف آپ کے خلاف، فرشتے ان کے خلاف لکھ رہے ہیں، تو آپ ان پہ فیور کر رہے ہیں، ان سے پیچھے ہٹ کے ڈسٹینس کر کے ان پہ آپ رحم کر رہے ہیں. تو اسی پہ اکتفا کرتے ہیں آج انشاءاللہ. بارک اللہ لی ولکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.